नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै विष्णु विश्वकर्माको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक 78 लाख धरौटी बुझाएर छुटे। वन मासेको आरोपमा मकवानपुरका तत्कालीन डिभिजन वन अधिकृत सहित 22 जनालाई मुद्दा।
भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको दावी।
दार्चुलाको सदरमुकाम खलङ्गामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली, मासिक झण्डै 25 लाख रूपियाँ जोगियो। खलङ्गाबाट भारतमा विद्युत पठाउने पूर्वाधार पनि तयार।
अमेरिकाको अलाबामा राज्यमा गर्भपतनलाई गैर कानूनी बनाउने कडा विधेयक पारित। गर्भपतनलाई कानूनी मान्यता दिएको सर्वोच्चको आदेशलाई चुनौती।
र एएफसी कप फुटबलको अर्को चरणमा पुग्ने मनाङको सम्भावना कमजोर, भारतको मिनर्भा पञ्जाबसँग बराबरी।
नेपाल बङ्गलादेश ब्याङ्कले 25 वर्षमा पाइला टेक्दै गरेको उपलक्ष्यमा समस्त ग्राहक वर्गहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै ब्याङ्कले ल्याएको छ रजत बचत खाता। रु 25 मा खाता खोल्न सकिने र ब्याङ्कले तत्काल रु 100 थपिदिने। बचतकर्ता र इच्छाएको व्यक्तिलाई बिमा सुविधा, रु 1 लाखसम्मको बिमा सेवा, नेपालभरिका अस्पतालहरूमा उपचार सेवा। रजतमा नै छ बिमा र बचत, समृद्धिसँग जोडौ नाता सबै नेपालीको ब्याङ्क खाता। शर्तहरू लागू हुने छन्। नेपाल बङ्गलादेश ब्याङ्क, हामी सबैको ब्याङ्क।
सबै बाल बालिकाहरूलाई विद्यालय पठाऊ।
नेपाललाई शिक्षितको देश बनाऊ।
5 देखि 12 वर्षका 3,13,000 बाल बालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बाल बालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बाल बालिकाहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बाल बालिकाहरूलाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बाल बालिकाको अवस्था हेरी राज्यद्वारा वार्षिक 1,000 देखि 40,000 रुपियाँसम्म छात्रवृत्तिको व्यवस्था गरेको छ।
अपाङ्गता भएका बाल बालिकाहरूलाई आजै विद्यालय भर्ना गराउ।
जनचेतनाका लागि सीबीएम नेपाल।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा 78 लाख रूपियाँ धरौटी बुझाएर छुटेका छन्। उनी नेपाल बङ्गलादेश बैंक मार्फत बैंक ग्यारेन्टी राखेर छुटेका हुन्। नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त पाठकले 78 लाख रूपियाँ घुस लिएको खबर सार्वजनिक भएसँगै आयुक्तबाट राजीनामा दिएका थिए। संचार माध्यममा पाठकले घुस लिएको भिडियो समेत सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान शुरू गरेको थियो। विशेष अदालतमा आज भएको थुन्चेक बहसमा पाठकसँग 78 लाख रूपियाँ धरोटी माग गरेको हो। पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरू द्वारिकामान जोशी र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलेको थियो। बयानपछि भएको थुनचेक बहसमा उनलाई धरोटी माग्ने निर्णय भएको हो। पाठकसँगै घुस प्रकरणमा प्रतिवादी बनाइएका लम्बोदर न्युपाने भने फरार रहेका छन्। कलेजको मुद्दा मिलाउन भन्दै घुस रकम लिएको भिडियो बाहिरिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्ना पूर्व आयुक्त पाठक विरूद्ध चैत 12 गते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मकवानपुरको बकैया गाउँपालिका 2 मा रहेको ब्रह्म सामुदायिक वनका सालका रूख काटेर मासेको आरोपमा तत्कालीन डिभिजन वन अधिकृत प्रहलाद धिताल सहित 20 जना विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। वन अधिकृत धिताल, सहायक वन अधिकृत विशाल भट्टराई लगायत कर्मचारी, ठेकेदार, विद्यालयका शिक्षक, उपभोक्ता समितिका 20 जना विरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। सामुदायिक वनका 262 रूख काटेर झण्डै 2 करोड़ रूपियाँ बराबरको नोक्सानी पुर्याएको आरोपमा भ्रष्टाचार निवारण ऐन अनुसार कार्यवाही गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो।
भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनु भएको छ। उहाँ केही बेर अघि मात्रै नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएको हो। प्रधानमन्त्री ओलीलाई विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेताले स्वागत गर्नुभयो। विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो दुवै देशको भ्रमण सफल भएको बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले दुवै देशका आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता समेत गर्नुभएको थियो। भ्रमणकै क्रममा कम्बोडिया र भियतनामका विविध विषयमा सम्झौता समेत भएकाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप फराकिलो भएको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओली गएको बिहिबार भियतनाम र कम्बोडियाको भ्रमणमा जानुभएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान प्रतिकूल हुने गरी ल्याइएका मीडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीनवटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। नेपाली कांग्रेस संसदीय दलको बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका तीनवटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो। संविधानको प्रस्तावना र भावना प्रतिकूल हुने गरी आएका ती विधेयकहरू तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो।
संविधानको प्रतिकूल हुने गरी यी विधेयकहरू आएका छन् र यी विधेयकहरूले मुलुकको विचार अभिव्यक्तिको स्वतन्त्रलाई पनि कुण्ठित गर्नेछ, प्रेस स्वतन्त्रलाई पनि यसले कुण्ठित गर्नेछ, मानव अधिकारलाई पनि यसले कमजोर बनाउनेछ, नागरिकहरूको नागरिक हकलाई पनि यसले चाहिँ कमजोर गराउनेछ र राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय सुरक्षा परिषदलाई पनि यसले निष्प्रयोजन र नेपाली सेनालाई पनि यसले निष्प्रयोजन गर्नेछ। त्यस कारण राष्ट्रिय सुरक्षाका लागि पनि यी विधेयकहरू चाहिँ सरकारले फिर्ता लिनुपर्दछ।
यस्तै अधिकार कर्मीहरूले प्रेस तथा राष्ट्रिय मानवाधिकार आयोगलाई नियन्त्रण गर्ने गरी सरकारले विधेयक ल्याएको उल्लेख गर्दै आपत्ति जनाएका छन्। मानवाधिकार कर्मी गौरी प्रधान र अधिकार कर्मी केदार खड्काले प्रेस तथा मानवाधिकार आयोगलाई नियन्त्रण गर्ने गरी सरकारले यस सम्बन्धी विधेयक संसदमा पेश गरेकोमा आपत्ति जनाउनु भएको हो।
दार्चुलाको सदरमुकाम खलंगामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ। नेपाल विद्युत प्राधिकरणले बलाचा खलंगा 33 केवी प्रसारण लाइनको निर्माण सम्पन्न गरी यो लाइन आजदेखि सञ्चालनमा ल्याएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्याई आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति शुरू गर्नु ठूलो उपलब्धि भएको बताउनुभयो। आवश्यक परेको बेला खलंगाबाट भारततर्फ विद्युत पठाउने पूर्वाधार पनि तयार भएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणले खलंगामा विद्युत आपूर्तिका लागि उत्तराखण्डको लाली जोलजीबी र हुटी बिन्दुबाट 11 केवी लाइन मार्फत विद्युत आयात गरिरहेको थियो। प्राधिकरणले विद्युत आयात गरे बापत उत्तराखण्ड पावर कर्पोरेशन लिमिटेडलाई मासिक रूपमा तिर्दै आएको झण्डै 25 लाख रूपियाँ जोगिएको छ।
यसैबीच त्रिशुली काठमाडौँ 220 केवी डबल सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरू भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिका पाँचमा रहेको माथिल्लो त्रिशुली 3A को उत्पादन गृहदेखि काठमाडौँको मातातीर्थ सब स्टेशन विस्तार गरिएको प्रसारण लाइनमा विद्युत प्रवाह गरेर परीक्षण थालिएको हो। परीक्षण अवधि लगातार 3 दिनसम्म चल्ने आयोजनाका सहायक निर्देशक नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो।
संसदीय समितिले बहुप्रतीक्षित मिलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले मिलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढ़ाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो। काठमाडौँ उपत्यकावासीको प्रतीक्षाको विषय बनिरहेको मिलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढ़ाउन सरकारलाई पुनः निर्देशन दिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो। त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ। बैठकमा खानेपानी मन्त्री बिना मगरले मन्त्री परिषदमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बीचमा आएका समस्याहरूले गर्दाखेरि केही अन्यता जस्तो देखिएको छ, तर मेलम्ची बोर्डले निर्णय गरिसकेको छ र त्यो निर्णयको आधारमा थप छलफल मैले क्याबिनेटमा लिएर जानेछौँ र क्याबिनेटबाट छलफल गरेर टुट्याउनेछौँ भन्ने विषय तपाईँहरूको माझमा अवगत गराउन चाहन्छौँ।
सगरमाथा आरोही कामिरिता शेर्पाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्नुभएको छ। यसअघि सबैभन्दा बढी 22 पटक सगरमाथा आरोहण गरेको कीर्तिमान भएका शेर्पाले आज सगरमाथाको सफल आरोहण गरेर आफ्नै कीर्तिमानमा सुधार गर्नुभएको हो। कामिरिता शेर्पा र निमा ओङदी शेर्पा आज बिहान 7:50 सगरमाथाको शिखरमा पुगेका पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाले जानकारी दिनुभयो। सोलुखुम्बु थामेका कामिरिता शेर्पाले सन् 1994 पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मैले साथीलाई फोन गरेँ, साथीले त्यही बेला मलाई फोन गरेछ, फेरि साथीले मलाई फोन गर्यो, त्यही बेला मैले साथीलाई फोन गरेछु, साथीको नम्बर पनि बिर्सी, मेरो नम्बर पनि बिर्सी, साथी पनि रिसायो, म पनि रिसाएँ, तर थाहा हुनु पर्यो नि त मैले उसैलाई फोन गरिरहेको थिएँ भन्ने कुरा हो। यस्तै समस्याबाट बच्नको लागि तपाईँको मोबाइल व्यस्त हुँदा, तपाईँको मोबाइलमा सम्पर्क हुन नसक्दा, तपाईँको मोबाइल स्विच अफ हुँदा कसले तपाईँलाई फोन गर्न कोसिस गर्यो, सबै कुराको जानकारी मिस कल अलर्ट मार्फत MCA। तपाईँको मोबाइलमा पनि सुचारु गर्न चाहनुहुन्छ भने SUV सब MCA टाइप गर्नुहोस्, 1400 पठाइदिनुहोस्, एक महिनामा जम्मा 5 रुपियाँमा तपाईँले प्राप्त गर्नुहुन्छ मिस कल अलर्ट सुविधा नेपाल टेलिकममा।
नेपाल टेलिकम, राष्ट्रको संसार।
नमस्कार है, नमस्कार, सन्चै हुनुहुन्छ? यी म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु, विदेशमा यसलाई मिसन भन्न रहेछन्। मेरो मामाको छोरा चाहिँ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ, यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे।
अझ गजब त, एक महिनासम्म सिप सिक्न, खाना बस्न पैसै नलाग्ने, तालिमपछि विदेश जान सहयोग पनि पाइने। अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर एक महिनामै फर्कियो, विदेश जान लिएको ऋण कसरी तिर्ने हो भन्दा साह्रै चिन्तित छ। हामी त सिप सिकेर मात्र विदेश जाने।
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूका लागि खाने बस्ने सुविधा सहित सित्तैमा मेसन, सटरिङ कार्पेन्टर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम सञ्चालन हुँदैछ। इच्छुक व्यक्तिले सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840255280 9840248034 सोमबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क राख्न सक्नुहुन्छ।
समृद्धि को लागि सिविल बैंक।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक 78 लाख धरोटी बुझाएर छुटे, वन मासेको आरोपमा मकनपुरका तत्कालीन डिभिजनल वन अधिकृत सहित 20 जनालाई मुद्दा, भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पार्टीको विचार र राजनीति कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनु भएको छ। युवा संघ नेपालको 29 वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै एकताबद्ध भएको पार्टी विचारमा स्पष्ट हुनुपर्ने बताउनु भएको हो। उहाँले विचारमा स्पष्ट हुन नसके कम्युनिष्ट पार्टी एकताबद्ध भएर ठूलो बने पनि निर्णायक जित हासिल गर्न नसक्ने तर्क गर्दै विश्वमा विचार एकै नहुँदा कम्युनिष्ट पार्टी ताजको महल जस्तै ढलेको टिप्पणी गर्नुभयो। यस्तै कार्यक्रममा सत्तारूढ दलका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहंकार छोडी नागरिकको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिनुभएको छ।
यति बेला धेरैजसो स्थानीय तहमा बस्ती स्तरमै पुगेर योजना छान्ने काम शुरू भएको छ। गाउँटोलमा आवश्यक भौतिक पूर्वाधार निर्माणदेखि सिपमूलक तथा रोजगार कार्यक्रम छनौट भइरहेका छन्। तर अघिल्लो वर्ष पनि यसै गरी योजना छानिएका थिए। अरू विकास निर्माणका काम जस्तै लक्षित वर्गकै लागि भनेर कार्यक्रम र बजेट विनियोजन गरिएको थियो। स्थानीय तहले सिप र रोजगारमा लक्षित वर्गका लागि तय गरेका कार्यक्रम कार्यान्वयन र उपलब्धिको अवस्था के कस्तो छ त? मदन पौड्यालको रिपोर्ट।
चालू आर्थिक वर्षमा चाहिँ हामीले बुटिकको ट्रेनिङहरू दिएथ्यौँ, अनि जसले सिलाइहरू गरिरहनु भएको छ उहाँहरूलाई नै अलिकति एडभान्स ट्रेनिङहरू गरेर बुटिकको ट्रेनिङहरू दिउँ।
ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, नगरपालिकाले यो वर्ष लक्षित वर्गका लागि सिपमूलक र ज्ञानमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसै गरी अरू स्थानीय तहले पनि लक्षित वर्गका लागि भनेर विभिन्न योजना छुट्याउने र कार्यान्वयन गर्ने गरिरहेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका दशका वडा अध्यक्ष शिवराम राउत,
महिलाहरूलाई सक्षमता बनाउनेको लागि हामीले कार्यक्रमहरू गर्न लागिरहेका छौँ। त्यसमा उद्घोषण तालिम, माइनुट लेखन र बैठक सञ्चालन कसरी गरिन्छ भन्ने विषयमा एक ठाउँमा त्यो कार्यक्रम राखेका छौँ भने, अनि अर्को चाहिँ बालबालिकाहरूलाई लक्षित गरेर बालबालिकाहरूको पनि कार्यक्रम हामी गर्दैछौँ।
विपन्न तथा सीमान्तकृत समुदायको क्षमता विकासका लागि स्थानीय तहमा कार्यक्रम छनौट गरिन्छ। अरू कार्यक्रम र बजेटसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, जनजाति, आदिवासी, सीमान्तकृत, अपाङ्गता भएका व्यक्तिका लागि योजना छानेर बजेट विनियोजन गरी खर्च गरिन्छ। लक्षित वर्गका कार्यक्रमले उनीहरूको आवश्यकता, क्षमता र आर्थिक विकासमा सहयोग पुग्छ, तर सिप सिके पनि त्यसको सदुपयोग गर्ने ठाउँ र उत्पादन भएका वस्तुको बजार व्यवस्थापन हुन नसकेको ललितपुर धोबीघाटकी श्रद्धा थापा मगरको गुनासो छ।
ट्रेनिङहरू गर्छौ, काम पनि गर्छौ होइन, अब तर हामीले यस्तै स्थानीय यताउता थोरै थोरै आफैले नै बिक्री विधानहरू गरिरहेका छौ। हामीले उत्पादन गरेको सामानहरू पनि बिक्री गर्ने कुनै एउटा निश्चित ठाउँहरू खोजिदिए चाहिँ अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
स्थानीय तहले मैनबत्ती, दुना टपरी, मुडा बनाउने जस्ता सिपमूलक र आय आर्जनका कार्यक्रम वर्षेनी राख्छन्। अहिले पोहोर छानिएका धेरै जसो कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा छन्। कार्यक्रम छान्ने, तालिम दिने, सिप सिकाउने मात्र पर्याप्त नभएको लक्षित वर्गको गुनासो मात्रै होइन, जनप्रतिनिधिलाई पनि खड्केको छ। तालिम, सिप विकाससँगै रोजगारी र बजार पनि आवश्यक देखिएकाले त्यसका लागि पहल गर्नुपर्ने बताउनुहुन्छ भक्तपुरको सूर्यविनायक नगरपालिकाको कार्यपालिका सदस्य तारा बस्नेत।
साबुन बनाउने भयो होइन, अब चौचौ बनाउने भयो, अब कुनै पनि अब बेकरी सम्बन्धी भयो होइन, ती तालिमहरू दिइसकेपछि भोलि सिकेका काम तुरन्त उहाँहरूले काम गर्दै जानुहुन्छ। अब हामी स्थानीय तहमा भएका जुन भनौँ न सहजीकरणको लागि जति हामी जनप्रतिनिधि छौँ, उहाँहरूको बजार व्यवस्थापनको चाहिँ नि हामीले गरिदिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
अहिले बस्ती तहमा योजना छनौट हुँदै गर्दा लक्षित वर्गले आफ्नो आवश्यकता राख्न र योजना माग्न सक्छन्, तर छानिएका योजना कार्यान्वयनपछि प्राप्त उपलब्धितर्फ पनि स्थानीय तहले ध्यान दिनुपर्ने खाँचो छ।
रिपोर्ट पछि खबरकै सिलसिला। बैतडीमा पाँचजना प्रहरी विरूद्ध हत्या आरोपको उजुरी दर्ता भएको छ। वैशाख 30 गते पाटन नगरपालिका 6 लब्धे पन्तलाई प्रहरीले पक्राउ गरेको केही बेरमा पन्तका 74 वर्षीय बाबु कमलाकान्त पन्तको ज्यान गएको थियो। छोरालाई पक्राउ गर्ने क्रममा प्रहरीले बाबुमाथि पनि कुटपिट गरेको र त्यही चोटले मरेको भन्दै मृत्यु भएको भन्दै आफन्तले पाँचजना प्रहरी विरूद्ध मुद्दा दर्ता गराएका हुन्। लब्धेवले जाँड रक्सी खाएर छिमेकीमाथि कुटपिट गरेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको थियो। प्रहरी विरूद्धको मुद्दा अदालतमा पेश गरिने प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो।
सरकारले स्थानीय तह आफैले कर्मचारी भर्ना गर्न पाउने संवैधानिक व्यवस्था नरहेको स्पष्ट पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तह आफैले कर्मचारी भर्ना गर्न पाउने संवैधानिक व्यवस्था नरहेको बताउनु भएको हो। आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि सरकारले प्रदेश र स्थानीय तहको मागको आधारमा संघीय लोकसेवा आयोग मार्फत कर्मचारी पूर्ति गर्दै लैजाने योजना रहेको बताउनुभयो।
प्रदेश लोकसेवा आयोग नबनुन्जेल प्रदेश र स्थानीयको मागलाई संघीय लोकसेवा आयोगले भर्ना गरिदिने भन्ने संविधान त व्यवस्था।
अर्थविदहरूले संघीयता अनुकूल हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। आज काठमाडौँमा भएको कार्यक्रममा अर्थविद एवं नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइरालाले नागरिकको जीवन स्तरमा सुधार हुने गरी बजेट ल्याउनु सरकारको मुख्य कर्तव्य भएको बताउनुभयो। संघीयताको मर्म अनुसारको बजेट आउनुपर्नेमा उहाँको जोड़ थियो। अर्का अर्थविद एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्रीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकार आग्रह गर्नुभयो।
संयुक्त अरब इमिरेट्स यूएईमा 12 जना नेपाली अलपत्र परेका छन्। साढे दुई महिनादेखि तलब नपाएपछि उनीहरू अलपत्र परेका हुन्। अर्घाखाँचीका हरिप्रसाद गैरे, मोरङका सानु राई, सन्तोष गुयुङ र लालदोज राई, काभ्रेका बोमबहादुर तामाङ, नवलपुरका गया चौधरी र सुनसरीका इन्द्रबहादुर महतो रहेका छन्। काठमाडौँ महाराजगंजमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यान पावर मार्फत यूएईको A1 कन्ट्राक्टिङ मेन्टेनेन्स कम्पनीमा कामका लागि पुगेका उनीहरूलाई तलब नपाएपछि खाना र बस्न पनि समस्या परेको।
यस्तै अब आउँदो असार 15 गतिदेखि सिपमूलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृति नपाइने भएको छ। 12 काममा विदेश जान चाहने कामदारलाई पहिलो चरणमा सिप तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृति नदिने वैदेशिक रोजगार विभागले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0140329162, वेबसाइट drishtiai.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
हेलो, सुप्रिम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ, सुप्रिम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रिम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डीजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौ।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त, अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रिम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रिम इभेन्ट सोल्युसन सानेपा, मोबाइल 98644975, 98644975 सम्पर्क गर्नुहोस् अनि हामी तुरुन्तै हजुर कहाँ नै आउनेछौ। फेसबुक पेजमा सुप्रिम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रिम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
विभिन्न रेडियो स्टेशनबाट मेसीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। उद्योग प्रशासनसँग सम्बन्धित सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले सरकारले आजदेखि एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्रको आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले शुभारम्भ गर्नुभएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेलाई ब्रुनाई दारुसलामका लागि समेत गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा शुरू गरेको छ। यस्तै गाउँपालिकाले विपन्न नागरिकलाई उपचारको लागि 5,000-30,000 रुपियाँसम्म आर्थिक सहयोग समेत गर्ने भएको छ।
काठमाडौँमा नेपाल भारत लगानी प्रदर्शनी शुरू भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रेन्चाइज कम्पनीको संयुक्त आयोजनामा आजदेखि प्रदर्शनी शुरू गरिएको हो। नेपालमा वैदेशिक लगानी भित्राउने मुख्य उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो।
काभ्रेका सबै स्थानीय तहमा बर्ड फ्लू रोग बारेमा सचेतना अभियान थालिएको छ। बर्ड फ्लूबाट काभ्रेका एकजनाको ज्यान गएपछि सबै स्थानीय तहमा बर्ड फ्लू रोग, त्यसबाट बस्ने उपाय लगायतका विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डाक्टर मोगल प्रसाद शाहले जानकारी दिनुभयो।
हुम्लाको हिल्सा अध्यागमन कार्यालय आजदेखि खुलेको छ। तिब्बतसँगको सीमा नाकामा रहेको कार्यालय चिसोका कारण गएको असोज महिनादेखि बन्द थियो। यो नाका हुँदै तिब्बतको कैलाश मानसरोवर तीर्थयात्रीहरू जाने गरेका छन्।
धादिङमा हत्या गरेको 23 वर्षपछि अभियुक्तहरू पक्राउ परेका छन्। नीलकण्ठ नगरपालिका एक स्याल डाँडाका रेशम बहादुर नेवार, लाल बहादुर श्रेष्ठ, झम बहादुर श्रेष्ठ र विष्णु बहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
डडेलधुराको भागेश्वर गाउँपालिकाले स्मार्ट कार्ड प्रयोग गरेर सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। छात्रालाई महिनावरी भएको बेला प्याड प्रयोग गर्नका लागि मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।
मेरो पनि भन्नु छ।
उपचारका क्रममा डाक्टरले गलत समूहको रगत चढाउँदा 5 वर्षकी छोरी आकृतिको ज्यान गएको तर न्याय माग्दा उल्टे धम्की पाएको बुवा रामप्रवेश शाहको गुनासो सम्बन्धी खबरमा आएका प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा हामीले समेटेका छौं।
रमेश लेख्नुहुन्छ, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि राजनीति हुन थालेको छ। बिरामीको उपचार र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्तो प्रवृत्तिले अस्पताल र डाक्टरमाथि नै प्रश्न उठाउँछ।
खड्का केसी लेख्नुहुन्छ, यो घटनाको सत्य तथ्य छानबिन भएर दोषीलाई कार्यवाही हुनुपर्छ।
मेडिकल माफियाको विरूद्धमा सरकारले काम गरोस् भन्दै भरत मगर लेख्नुहुन्छ, पीड़ितले न्याय पाउनै पर्छ।
बडेल दाहालका अनुसार बिरामीको उपचारमा लापरवाही बढ़िरहेको छ तर सम्बन्धित अस्पताल, डाक्टर र स्वास्थ्य कर्मीलाई भने कार्यवाही हुन सकिरहेको छैन। जबसम्म दोषीलाई कार्यवाही हुँदैन तबसम्म यस्ता घटना रोकिने छैन।
अनि सौर्य लामिछाने भन्नुहुन्छ, आम नागरिकले डाक्टरलाई भगवानको रूपमा मान्छन् तर दिनहुँ जस्तो आइरहेको यस्तो खबरले डाक्टर, अस्पताल र प्रहरी प्रशासनमाथि नै विश्वास घट्दै गएको छ। दोषीलाई कार्यवाही र पीड़ितलाई न्याय मिलोस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा उज्यालोको फेसबुक पेज र ट्विटरमा UJYAALO उज्यालोलाई मेन्सन गरेर लेख्न र भन्न सक्नुहुन्छ। हाम्रो आईभीआर नम्बर 01-55-55-192 आफ्ना विचार रेकर्ड गराउन पनि सक्नुहुन्छ।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र बिना नेउपाने। नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकाको अलाबामा राज्यले गर्भपतन विरूद्धको विधेयक पारित गरेको छ। अलाबामा राज्यका सांसदले गर्भपतनलाई गैर कानूनी बनाउने विधेयक बहुमतले पारित गरेका हुन्। विधेयकको पक्षमा 31 जनाले मत दिएका थिए भने विपक्षमा 25 जनाले मत दिएका थिए। 6-6 अन्तरले पारित भएको विधेयक स्वीकृतिका लागि रिपब्लिकन गवर्नर के इभीमा पठाइएको छ। 6-6 अन्तरले पारित भएको विधेयकमा बलात्कार र परिवारभित्रको यौन सम्बन्धको अवस्था बाहेक अन्य सबै अवस्थामा गर्भपतनलाई गैर कानूनी बनाएको बीबीसीले जनाएको छ। गर्भपतन गर्न पाइने अधिकारमा बन्देज लगाउने नियमहरू यस वर्ष मात्रै अमेरिकाका 16 राज्यहरूमा लागू गरिसकेको छ। सन् 1973 सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी मान्यता दिएको आदेशलाई यो नयाँ कानूनले चुनौती दिने महिला अधिकार कर्मीहरूले बताएका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्सिङ्गी क्लबले एएफसी कप फुटबल अन्तर्गत भारतको मिनर्वा पञ्जाबसँग 1-1 बराबरी खेलेको छ। बराबरीपछि मनाङको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ। ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स मैदानमा पञ्जाबसँग मनाङले 1-1 बराबरी खेलेको हो। पहिलो हाफको 39 मिनटमा मिनर्वाका लागि थोइबा सिंहले गोल गरेका थिए। दोस्रो हाफको 80 मिनटमा अजिजले गोल गर्दै मनाङलाई हारबाट जोगाएका थिए। आजको बराबरीपछि मनाङको चार खेलबाट दुई अङ्कसहित आजको बराबरीपछि मनाङको चार खेलबाट दुई अङ्क मात्रै भएको छ भने अङ्क तालिकाको पुछारमा रहेको छ। चार खेलबाट चार अङ्क जोडेको मिनर्वा भने तेस्रो स्थानमा कायमै छ।
16 वर्ष मुनिको राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगिता भोलिदेखि हुने भएको छ। प्रतियोगितामा 16 टीमको सहभागिता रहने आयोजक बास्केटबल संघले जनाएको छ। सहभागी टीमलाई 4 समूहमा विभाजन गरी लिग कम नक आउट आधारमा खेलाइनेछ। खेलकै अर्को प्रसंगमा दक्षिण कोरियाको ग्वाङजुमा हुने 18 फिना विश्व पौडी च्याम्पियनशीपमा नेपालका 4 खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल पौडी संघले आज प्रेस विज्ञप्ति निकाल्दै च्याम्पियनशीपमा 2 महिला र 2 पुरूष गरी 4 खेलाड़ीले सहभागिता जनाउने जानकारी गराएको हो। च्याम्पियनशीपमा गौरीका सिंह र सोफिया शाह तथा शुभम श्रेष्ठ र एलेक्जेन्डर शाहले सहभागिता जनाउनेछन्। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सम्पन्न 21 राष्ट्रिय पौडी च्याम्पियनशीपमा खेलाड़ीहरूले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानि खेलाड़ी छनौट गरिएको संघले जनाएको छ।
र वेस्ट इन्डिज सहितको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत आयरल्याण्डसँगको खेल जित्न बंगलादेशले 293 रनको लक्ष्य पछ्याइरहेको छ। डबलानमा राम्रो शुरूआत गरेको बंगलादेशले ताजा अवस्थामा 11 ओभर 2 बलको खेल सकेका कुनै पनि विकेट नगुमाई 70 रन बनाएको छ। उसका ओपनर ब्याट्सम्यान लिटन दास 32 रन बनाएर खेलिरहेका छन् भने अर्का ओपनर ब्याट्सम्यान तमिम इकवालले 35 रन बनाएर उनलाई साथ दिइरहेका छन्। यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले पाउल स्टर्लिङको शतक मद्दतमा 8 विकेट गुमाएर 292 रन बनाएको थियो। त्रिदेशीय क्रिकेट श्रृंखलामा बंगलादेश र वेस्ट इण्डिजले फाइनल खेल्नेछन् भने आयरल्याण्ड श्रृंखलाबाट बाहिरिसकेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक 78 लाख धरौटी बुझाएर छुटे। वन मासेको आरोपमा मकवानपुरका तत्कालीन डिभिजन वन अधिकृत सहित 20 जनालाई मुद्दा।
भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको दावी।
दार्चुलाको सदरमुकाम खलंगामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली। मासिक झण्डै 25 लाख रूपियाँ जोगियो। खलंगाबाट भारतमा विद्युत पठाउने पूर्वाधार पनि तयार।
अमेरिकाको अलाबामा राज्यमा गर्भपतनलाई गैर कानूनी बनाउने कडा विधेयक पारित। गर्भपतनलाई कानूनी मान्यता दिएको सर्वोच्चको आदेशलाई चुनौती।
र एएफसी कप फुटबलको अर्को चरणमा पुग्ने मनाङको सम्भावना कमजोर। भारतको मिनर्भा पंजाबसँगको बराबरी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथीने साथी प्रवीण श्रेष्ठसँगै हामी भोजेन्द्र बस्नेत र विष्णु विश्वकर्मा पनि विदा हुन्छौ। नमस्कार। Thank you.